العلي العظيم. أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والصلاة والسلام على سيد الأنبياء والمرسلين ومولانا أبي القاسم محمد. ثم الصلاة والسلام على أهل بيته الطيبين الطاهرين المعصومين. أما بعد، فقد قال الحكيم في كتابه المجيد وفرقانه الحميد، بسم الله الرحمن الرحيم، وما يؤمن أكثرهم بالله إلا وهم مشركون. صلوات پر دیجئے. اللهم صل على محمد. عزیزان محترم، ہم نے گزشتہ مجلس میں اور مجالس میں جس اہم کربلا کے حوالے سے جن اہم آسپیکٹس کے اوپر روشنی ڈالنا شروع کی، اور جس ایک ذیلی اور ایک جو ہے وہ سیکنڈری جو آسپیکٹ تھا میری ہول گفتگو کا، وہ یہ تھا کہ ہم کربلا سے کیا پیغام حاصل کرتے ہیں، جو بنیادی طور پر منفی پیغام ہے. وہ پیغام ہمیں کربلا سے حاصل نہیں کرنا چاہیے. ایک نقطہ میں نے عرض کیا کہ بالکل گفتگو کو ریکیپ کرتے ہوئے، تاکہ بار بار ہم چیزوں کو ریمائنڈ کر سکیں اور ہمارے ذہن میں یہ جو ہیں تمام جو پوائنٹس ہیں وہ ہم بہتر طور پر اس کو پوائنٹس کو اپنے ذہن میں محفوظ کر سکیں. وہ یہ تھا کہ پہلا آسپیکٹ اور پہلا پوائنٹ یہ تھا کہ ہماری زندگی میں آئیڈینٹیٹی کی بڑی امپورٹنس ہے، کہ ہم بہت سی چیزیں ہیں اپنی پہچان کے لیے کرتے ہیں، اپنی شناخت کے لیے کرتے ہیں، اپنی آئیڈینٹیٹی کے لیے کرتے ہیں. لیکن اس آئیڈینٹیٹی کا مطلب یہ نہیں ہے کہ ہم بہت نالج ایبل بھی ہو گئے. اس آئیڈینٹیٹی کا مطلب یہ نہیں ہے کہ ہم اندر سے تبدیل بھی ہو گئے ہیں. اس آئیڈینٹیٹی کا مطلب یہ نہیں ہے کہ ہمارے اندر اسپرچل چینج بھی آ گئی ہے، بلکہ اس کے لیے ہمیں الگ محنت کرنے کی ضرورت ہے، الگ کوشش کرنے کی ضرورت ہے. ایک جو نیگیٹو میسج جو ہم حاصل کرتے ہیں وہ یہ ہے کہ ہم جو ظاہری طور پر ہم چیزیں کرتے ہیں، یا محرم ہے یا دوسرے امور ہیں، جس کا تعلق ہماری پہچان سے ہے، ہماری آئیڈینٹیٹی سے ہے، کہ لوگوں کو کیسے پتا چلے گا کہ ہم امام حسین کے ماننے والے ہیں، لوگوں کو کیسے پتا چلے گا کہ ہم اہل بیت کے ماننے والے ہیں. لہذا یہ جو ٹریڈیشنز ہیں ہماری، یہ جو روایات ہیں ہماری، یہ جو ریچولز ہیں ہمارے، کہ ریچولز کی بہت زیادہ اہمیت ہے. لیکن اگر ان ریچولز کے ذریعے سے ہم الٹیمیٹ آبجیکٹیوز تک پہنچ جائیں، لیکن اگر یہ ریچولز فار ریچولز برائے ریچولز رہیں اور صرف روایات بن کے رہ جائیں، اور ہم یہ سمجھیں کہ ہم ایمان کے لحاظ سے بھی مضبوط ہو گئے، نالج کے لحاظ سے بھی مضبوط ہو گئے، تو یہ میسج جو ہے ہمیں کربلا سے جو ہے وہ نہیں لینا چاہیے. اور علامات ہیں یہ ساری کی چیزیں، شاعر اللہ ہیں. علامات وہ ہوتی ہیں جو سائنز آف گاڈ، کہ جو ہمیں اللہ کو یاد کروائیں، جو جس سے اللہ کی یاد آ جائے، جس سے اللہ کی عظمت اجاگر ہو جائے. تو ظاہر ہے کہ اب اگر ہم کوئی بھی ریچولز انجام دیتے ہیں، وہ دو طرح سے ہو سکتا ہے. ایک ایسا ہوتا ہے کہ ہم اتنا زیادہ ان ریچولز میں جو ہے وہ انوالو ہو جائیں کہ ہم اللہ کو ہی بھول جائیں، اللہ تعالیٰ کو ہی فراموش کر دیں، اپنے اصل مقصد کو فراموش کر دیں. تو میں نے عرض کیا کہ ایسا ہمیں نہیں کرنا چاہیے. تیسری چیز یہ کہ دنیاوی معیارات اور اخروی معیارات، یعنی آخرت، اخروی یعنی ڈے آف ججمنٹ، اس میں جو سٹینڈرڈز ہیں وہ دوسرے ہوں گے اور اس دنیا میں کچھ اور ہوں گے. ان سب کی میں نے بڑی تفصیل بیان کی ہے، جس کو میں صرف پوائنٹس کے ساتھ میں آپ کو بیان کرنا جا رہا ہوں. اور وہ یہ کہ اللہ تعالیٰ ہمارے حساب کتاب جو ہے اس کا تعلق ہمارے قلب سے، ہمارے تقوی سے، ہمارے خلوص سے، ہمارے اخلاص سے اور ہماری انٹینشنز سے اس کا تعلق ہے کہ ہم انٹینشنز ہماری کیسی ہیں، موٹیویشن ہماری کیسی ہے، ہماری اندر کی دنیا جو ہے وہ کیسی ہے۔ تو یہ آسپیکٹ جو ہے بہت ضروری ہے کہ دنیا میں، میں آپ سے کہتا ہوں کہ آپ مسلمان ہیں تو آپ کہتے ہیں میں مسلمان ہوں، میں آپ کو ایکسیپٹ کرتا ہوں، آپ کہتے ہیں میں اہل بیت کا ماننے والا ہوں، ہم آپ کا ایکسیپٹ کرتے ہیں، لیکن اللہ تعالیٰ کی نگاہ ہماری زبان پر نہیں ہوگی، اللہ تعالیٰ کی نگاہ ہمارے ظاہری عمل پر نہیں ہوگی، اللہ کی نگاہ ہمارے قلب پر ہوگی، ہمارے ہارٹ کے اوپر ہوگی۔ اور اسی طریقے سے جو بہت ہی اہم اور زیادہ تفصیل کے ساتھ میں نے گزشتہ دو مجالس میں جس کا ذکر کیا وہ یہ کہ یہ ایام اللہ ہیں، وہ یوم اللہ تاریخ کے وہ اہم واقعات کہ جس میں اللہ تعالیٰ کی عزت و جلالت کا ظہور ہوا، یعنی جس میں لوگوں نے یہ دیکھا کہ اللہ تعالیٰ کی طاقت، اللہ تعالیٰ کی قدرت کا ظہور، اس کی مینیفیسٹیشن۔ کبھی کبھی ہمیں زندگی میں اللہ کی پاور نظر نہیں آتی، اللہ تعالیٰ تمام اسباب جو اس دنیا کے ہیں ان اسباب کے پیچھے، اللہ تعالیٰ کو ہم کہتے ہیں مسبب الاسباب، لہذا اس کی تاثیر جو ہے وہ موجود ہوتی ہے لیکن وہ ہمیں نظر نہیں آتی۔ یہ اللہ تعالیٰ جب فرماتا ہے کہ سورہ حمد میں مالک یوم الدین، یہ مالک یوم الدین کا کیا مطلب ہے؟ یعنی وہ یوم آخرت کا مالک ہے یا وہ قیامت کا مالک ہے؟ اللہ تعالیٰ تو اس دنیا کا بھی مالک ہے، تو یہ یوم الدین مالک یوم الدین کیوں کہا؟ اس لیے کہ اللہ تعالیٰ یہ میسج دینا چاہتا ہے کہ تم اس دنیا میں میری خدائی نہیں دیکھ پاتے، اس دنیا میں میری طاقت کو نہیں دیکھ پاتے، لیکن آخرت میں میری ہی طاقت ہر طرف ہوگی۔ آخرت میں لوگ اسباب کو نہیں دیکھیں گے، کازز کو نہیں دیکھیں گے، بلکہ اصل سرچشمے کو دیکھیں گے، اصل سورس کو دیکھیں گے، اور خدا کی طاقت اور قدرت کا وہاں پر ہر شخص جو ہے وہ نظارہ کرے گا۔ سلوات پڑھ دیجئے ایک مرتبہ۔ میں نے آج دن کی ایک بڑی امپورٹنٹ اور اہم مجلس پڑھی تھی اور بعض دوستوں کا بہت اصرار بھی تھا کہ میں اس مجلس کو یہاں ضرور تکرار کروں، لیکن چونکہ آپ میں سے اکثر وہاں پر موجود نہیں تھے، میں صرف ایک دو نکات جو میرے موضوع سے مربوط بھی ہیں میں ان کی طرف اپنی جو آج کی مجلس میں جو میں نے میسج وہاں پر دیا ہے میں اس کی طرف اشارہ کروں گا اور انشاءاللہ گفتگو کو میں آگے بڑھانا چاہوں گا۔ اور وہ یہ کہ آپ کو معلوم ہے کہ ہم نے اس آیت کو پڑھا کہ حضرت موسیٰ کو اللہ تعالیٰ نے کہا کہ قوم کی طرف جاؤ، اللہ تعالیٰ نے حضرت موسیٰ کو بھیجا تاکہ انہیں ظلمات سے نور کی طرف لے جا سکے۔ ظلمات یعنی ڈارکنیس، نور یعنی لائٹ۔ تو یہ ڈارکنیس جو ہے اس سے نور کی طرف جانا اور لائٹ کی طرف جانا اور ان کو ایام اللہ کو ریمائنڈ کراؤ، لوگوں کو بتاؤ کہ اس سے پہلے بڑے بڑے واقعات گزرے ہیں، ان واقعات کو کیوں ریمائنڈ کرانے کی ضرورت ہے؟ حضرت نوح کا واقعہ ہے کہ کشتی نجات کا واقعہ ہے، حضرت ابراہیم کی داستانیں ہیں اور بہت سی ہزاروں کہانیاں ایسی ہیں۔ حضرت موسیٰ کو کیوں کہا جا رہا ہے کہ تم ان کہانیوں کو، ان ایام اللہ کو ریمائنڈ کراؤ؟ اس لیے کہ لوگوں کو ظلمات سے نور کی طرف لے جائے سکے، لوگوں کو جو پریزنٹ سٹیج ہے اس سے ہائر سٹیج کی طرف لے جایا جا سکے۔ کیونکہ جو کہانیاں ہیں، جو داستانیں ہیں، جو سٹوریز ہیں قرآن کی، ان سٹوریز میں بڑے امپورٹنٹ میسیجز موجود ہیں، بڑے امپورٹنٹ پیغامات موجود ہیں۔ تو اس کا مطلب یہ ہوا کہ ہم اپنی زندگی میں، میں نے کل عرض کیا تھا کہ ہماری زندگی میں ڈارکنیس بھی ہے اور لائٹ بھی ہے۔ ڈارکنیس ہر وہ چیز جو ہمارے پاس موجود نہیں ہے، وہ ہم اس سے ڈارکنیس میں ہیں۔ یعنی آپ کو معلوم ہے کہ پرفیکشن، اس کا انڈرسٹینڈنگ ہمیں ہے، پیوریفیکیشن جس کو ہم کمال کہتے ہیں، پرفیکشن کہتے ہیں، اس پرفیکشن تک پہنچنے کے لیے جب تک ہم اس لیول تک نہیں پہنچتے، فرض کرتے ہیں کہ ہم سکول میں جاتے ہیں، کالج میں جاتے ہیں، جب ہم بیچولر لیول پہ ہیں تو ہم ماسٹر لیول کے حساب سے ہم پرفیکٹ نہیں ہیں، ہمارے اندر پرفیکشن موجود نہیں ہے۔ تو اس کا مطلب یہ ہے کہ ہم ظلمات کے اندر ہیں، वो मालूमात जो हमें हासिल नहीं है, वो एजुकेशन जो हमारे पास मौजूद नहीं है, वो लेवल्स जो हमने अचीव नहीं किए हैं, उसके एतबार से हम किस में हैं? डार्कनेस के अंदर हैं, जुल्मात में हैं। और जो लेवल्स हम अचीव कर चुके हैं, जो नॉलेज हम हासिल कर चुके हैं, जो मालूमात हम हासिल कर चुके हैं, उन मालूमात के हिसाब से हमारे अंदर एक नूर मौजूद है, एक लाइट मौजूद है। तो इसी तरीके से मैंने ये रिवायत आज नकल की, और वो क्या थी कि अश्ज अन्नास मन गलब जहले बिल इल्म, कि हमने तफसील से गुफ्तगू की कि ये जो अखलाकी मौजूआत होते हैं, अखलाकी जो मफाहीम या कॉन्सेप्ट्स होते हैं, इनको तफसील के साथ समझने की ज़रूरत है, इसको फॉर ग्रांटेड नहीं लेना चाहिए। मिसाल के तौर पर करबला में हम इसार और कुर्बानी की बात करते हैं, हम सारी जिंदगी इसार और कुर्बानी का तस्करा करते रहे, लेकिन हमारी जिंदगी में ये सेक्रीफाइस का उनसुर जो है वो मौजूद नहीं होगा। हमारी आज फैमिली लाइफ जो डिस्टर्ब है, और जो इतनी ज्यादा मुख्तलिफ कम्युनिटीज में हमें जिन शिकायात का सामना करना पड़ता है, शोहर बीवी की शिकायत, बीवी शोहर की, बच्चे माँ बाप की, माँ बाप बच्चों की, ये जो फैमिली के इश्यूज हैं, कुरान एक बात बड़ी दिक्कत के साथ करता है, और वो ये कि अगर इंसान के अंदर रहमत का जज्बा हो, अगर इंसान के अंदर सेक्रीफाइस का जज्बा हो, अगर इंसान दूसरों की गलतियों को माफ करने वाला हो, अगर इंसान जो है वो दूसरों की गलतियों को सरफ नजर करने वाला हो, तो बहुत सी ऐसी मुश्किलात जो हमारी फैमिली लाइफ के अंदर होती हैं, वो हमारी जो है वो नहीं, ऐसा नहीं हो सकता। तो ये शुजात, जिस पर मैंने आज तफसील के साथ बहस की कि शुजात किसको कहते हैं, करेज किसको कहते हैं, ब्रेवरी किसको कहते हैं, ये सिर्फ जिस्मानी कुव्वत का नाम नहीं है, बल्कि ये इंसान की कुव्वत कल्बी का नाम है, बल्कि उसकी फिर मैंने मुख्तलिफ स्टेजेस बताई। उसमें से एक हदीस जो मैंने नकल की वो ये थी कि अश्जान नास मन गलब जहले बिल इल्म। अब आप गौर करें कितनी खूबसूरत हदीस है कि शुजा तरीन फर्द, बहादुर शख्स कौन है? बहादुर शख्स हम यही समझते हैं, बहादुर तो वो है जो सबसे बड़ा पहलवान है, शुजा वो है जो सबसे ज्यादा जिस्मानी लिहाज से कवि है, लेकिन इस रिवायत के अंदर हमें ये मिलता है कि शुजा शख्स वो है कि जो अपने इल्म के जरिए से अपनी जहालत पर काबू पा सके, जो अपने इल्म के जरिए से जहालत पर गलबा हासिल कर सके। यानी क्या मतलब? यानी हम, जैसे मैंने नूर और जुल्मत की बात की, कि हम जो चीज नहीं जानते उसमें हम इग्नोरेंट हैं, यानी इग्नोरेंस हमारे अंदर पाई जाती है, जिस चीज की हमारे पास नॉलेज है वो हमारे पास नॉलेज और इल्म मौजूद है। तो इसका मतलब ये है कि इन मजालिस के अंदर अगर हम जो है वो जूं जूं चीजों को सीखते जाते हैं, जैसे जैसे हम नॉलेज हासिल करते हैं, तो इसका मतलब ये है कि हम अपनी जहालत को खत्म करते हैं, हम अपनी इग्नोरेंस को खत्म करते हैं। और जब जहालत की बात आती है और नॉलेज की बात आती है, तो इसका ये मतलब नहीं कि कुछ लोग तो जाहिल हैं और कुछ लोग आलिम हैं। हर शख्स दुनिया के अंदर जो है वो जाहिल भी है और आलिम भी है। हर शख्स उस चीज की निस्बत से जिसका उसको नहीं पता और जिसका वो पता कर सकता है, जिसकी मालूमात हासिल कर सकता है, जिसकी नॉलेज हासिल कर सकता है, अगर वो उसकी नॉलेज हासिल नहीं करता तो वो उस लिहाज से इग्नोरेंट है, उस लिहाज से जहालत में है। लेकिन जो जो वो नॉलेज हासिल करता है, तो इसका मतलब है कि वो जहालत से निकल जाता है। इसीलिए इस रिवायत के अल्फाज ये हैं कि वो शख्स सबसे ज्यादा कवि है, वो शख्स सबसे ज्यादा शुजा है कि जो अपनी जहालत को इल्म के जरिए से उस पर गलबा पा लेता है। सलवात पढ़ दीजिए एक मरतबा। और मैंने आज एक बड़ा अच्छा वाकया भी नकल किया, और उस वाकये के अंदर मैंने कहा कि पैगंबर अकरम सल्लल्लाहु अलैहि वसल्लम एक जगह से आप गुजर रहे थे, तो कुछ नौजवान जो है वहां पर सलवात पढ़ते हैं, थोड़ा थोड़ा आगे आ जाते, तो वो नौजवान जो है वहां पर वेट लिफ्टिंग कर रहे थे, वेट उठा रहे थे। अब आप जो हमारे यंगस्टर हैं उनके लिए खास तौर पर मैं तवज्जो चाहूंगा कि कितनी खूबसूरत दास्तान है कि हजरत रसूल खुदा जब नौजवानों को देखते हैं कि वो वेट लिफ्टिंग कर रहे हैं या वेट उठा रहे हैं, तो आपने पूछा कि ये क्या कर रहे हैं? इसलिए कह रहे हैं कि हम मुकाबला कर रहे हैं कि हम में से कौन ज्यादा ताकतवर है, हम में से कौन ज्यादा बहादुर है और किसके पास ज्यादा ताकत और तवानाई है। तो पैगंबर ने कहा कि अगर तुम मुझे इजाजत दो तो मैं ये बताता हूं कि तुम में से सबसे ताकतवर कौन है। तब आपने इसी जो मेटीरियलिस्टिक एस्पेक्ट था, जो मादी एस्पेक्ट था, जाहिर है कि जब आप पत्थर उठाएंगे, जब आप वेट उठाएंगे, तो ये एक मेटीरियलिस्टिक चीज है, एक दुनियावी चीज है। तो इसको किस तरीके से पैगंबर इसको ले गए एक स्पिरिचुअल कॉन्टेक्स्ट के अंदर। तो आपने ये कहा कि अशद्दुकुम व अक्वाकुम अल्लज़ी इदा रज़ा लम युदखिलहु रिज़ाहु बिल इस्मे व बातिन। अब आप ये कहते हैं कि शुजा तरीन शख्स, शदीद तरीन शख्स वो है कि जब वो जिंदगी में खुश होता है, जब उसको कोई खुशी नसीब होती है, जब उसको कोई प्लेजर नसीब होता है, तो वो उस खुशी की वजह से, उस खुशी के बुनियाद के ऊपर गुनाह में दाखिल ना हो जाए। यानी उस खुशी, और होता है हमारे यहां, यानी प्रैक्टिकली हम हमेशा अपनी जिंदगी में देखते हैं कि कभी कभी हमें अल्लाह ताला कोई ऐसी नेमत अता करता है, हमारी कोई ऐसी दुआ कबूल हो जाती है, अल्लाह ताला हमें कोई ऐसी चीज दे देता है जिसकी वजह से हम खुशी से फूले नहीं समाते, खुशी से पागल हो जाते हैं, और उस खुशी के नतीजे में हम गुनाह की जिंदगी में दाखिल हो जाते हैं। तो पैगंबर क्या कहते हैं कि शुजा तरीन शख्स वो है कि जब उसे कोई खुशी नसीब हो तो उस खुशी के नतीजे में वो गुनाह और बातिल को एडॉप्ट ना करे। दूसरी चीज आप फरमाते हैं कि ताकतवर शख्स वो है कि जब वो गुस्से में आता है, देखें गुस्सा तो हम सबको आता है और ये बहुत बड़ी प्रॉब्लम है हमारी, किसी मौके पर मैं तफसील से बात करना चाहता हूं एंगर मैनेजमेंट के ऊपर। तो जब इंसान को गुस्सा आता है तो पैगंबर ये कहते हैं शुजा तरीन बहादुर तरीन शख्स वो है कि गुस्सा आने के बाद वो अपने आप को हक से तजावुज ना कर जाए, वो लिमिट से एक्सीड ना कर जाए। ऐसा ना हो कि हर चीज की एक लिमिट होती है, आपको उस लिमिट में रहना जरूरी है, लेकिन अगर आप उस हक से तजावुज कर जाए, उससे एक्सीड कर जाए, तो इसका मतलब है कि आप शुजा नहीं है और आप बहादुर नहीं है। और तीसरी चीज पैगंबर ये फरमाते हैं कि अगर आपके पास ताकत आ जाए, अगर आपके पास पोजीशन आ जाए, अगर आपके पास कुर्सी आ जाए, अगर आपके पास पावर आ जाए, तो आपको पता है पावर जो है वो एक नशा है। जिसके पास ताकत आ जाती है, जिसके पास पावर आ जाती है, उसको आपने चेंज होते देखा होगा, फिर वो अपनों को भी नहीं पहचानता और फिर उसके अंदर हजारों किस्म की अखलाकी मुश्किलात पैदा हो जाती हैं। पैगंबर कहते हैं कि अगर इंसान के पास ताकत आ जाए, कुव्वत आ जाए, इख्तदार आ जाए, पावर आ जाए, और उस पावर के बाद वो उस चीज को हासिल करने की कोशिश ना करे कि जो वो किसी ऐसी चीज पर कब्जा हासिल करने की कोशिश ना करे जो वो उसकी नहीं है। सलावत पढ़ दीजिए एक मर्तबा। तो ये पहलू जो है इस लिहाज से अहम है कि हम करबला में जो पैगाम हासिल करते हैं वो अखलाकी पैगाम भी है, हमारा एक राबता अखलाकी भी है। तो आज मैंने ये इशारा किया कि शुजात जो है उसका पहला लेवल क्या है, आपकी जिस्मानी ताकत। शुजात का दूसरा लेवल क्या है कि अपनी हवाए नफ्स पर काबू पाना, अपनी डिजायर्स पर काबू पाना। अब शुजात का तीसरा लेवल क्या है, वो ये है कि इंसान की जिंदगी में मुश्किलात आती हैं, इंसान की जिंदगी में मसाइब आते हैं, इंसान की जिंदगी में जो क्लेमिटीज आती हैं, हम उन मुश्किलात को सब्र कर सकें, हम उन मुश्किलात को बर्दाश्त कर सकें, ना ये कि मुश्किलात के नतीजे में हम गिरियाउजारी शुरू कर दें, हम शिकायत शुरू कर दें और हमारी जिंदगी जो है उसके नतीजे में तबाह हो जाए। तो ये भी शुजा शख्स वो है कि जो मुसीबतों पर सब्र करना जानता है, जो मुसीबतों के ऊपर अपने आप को कंट्रोल कर सकता है। इसलिए कि जो हमारी सफरिंग है, जो हमारी मुसीबतें हैं, जो हमारी परेशानियां हैं, जो हमारी मुश्किलात हैं, उन मुश्किलात में अपने आप को कंट्रोल में रखना और अपने आप को सब्र के साथ उन मुश्किलात को बर्दाश्त करना, ये शुजा शख्स की निशानियां हैं। तो ये चीजें मैंने अर्ज की। और ये भी बताता चलूं कि बहुत से हमारे कम्युनिटी मेंबर्स हैं جو بہت جنہوں نے آپ سے خصوصی دعا کا تقاضا کیا کہ ہم سب مل کر ان حضرات کے لیے بالخصوص کہ جو بہت زیادہ شدید قسم کی پریشانیوں میں مبتلا ہے. ہم یہاں پر ظاہر کو دیکھتے ہیں, ہم سمجھتے ہیں کہ ہر شخص اچھا نظر آ رہا ہے, ہر شخص کے پاس بہترین کار ہے, بہترین گھر ہے, بہترین جاب ہے, لیکن اگر کسی کی اندر جا کے دیکھیں, اس کی زندگی کو جا کے دیکھیں, تو اس کو بہت سی ایسی پریشانیاں ہیں کہ جو ہم صرف دعا کر سکتے ہیں اور ہمیں کرنی چاہیے, اور خصوصی دعا کا تقاضا کیا گیا ہے. اور ہم اس مجلس کے توسط سے, ان مقدس ایام کے توسط سے اللہ تعالیٰ سے یہ دعا کرتے ہیں کہ پروردگار عالم تمام وہ مومنین جو بھی کسی قسم کی پریشانی میں مبتلا ہیں, اللہ تعالیٰ ان کی پریشانیوں کو دور فرمائے. صلوات پڑھ لیجیے. یہ بہت بڑی سپورٹ ہے, یہ جو کمیونٹی کی سپورٹ ہے, یہ ہمارے لیے ایک بہت بڑا سورس ہے, سورس آف انرجی, سورس آف پاور. اگر وہ لوگوں سے پوچھئے کہ جب ہم اسپریچول کیئر کے حوالے سے جب جاتے ہیں اور پیشنٹس کو دیکھتے ہیں, یعنی واقعی ان کو رونا آتا ہے کہ جن کو سپورٹ کرنے والا کوئی نہیں. یہ جو آپ کی سپورٹ ہے ایک دوسرے کو, وہ اتنی اہم ہے کہ جس کا ہم خود بھی اندازہ نہیں لگا سکتے. آپ یقین کریں کہ میں آپ کو صرف ایک واقعہ سناتا ہوں کہ ہاسپٹل کے اندر جو پیشنٹس ہوتے ہیں, جب ہم ان کو یہ بتاتے ہیں کہ ہمارے مومنین نے, ہمارے سینٹرز میں, ہماری ماسک نے آپ کے لیے اسپیشل دعا کی ہے اور خصوصی دعا کرائی, تو آپ تصور نہیں کر سکتے کہ وہ خوشی سے کتنی شدید انہیں خوشی ہوتی ہے, اور عجیب قسم کی ان کو ایک آرام و سکون نصیب ہوتا ہے, عجیب قسم کا ایک کمفرٹ ان کو ملتا ہے, اور یہ ہمیں اندازہ نہیں ہوتا. لیکن وہ لوگ کہ جو تنہائی کا شکار ہیں, وہ لوگ کہ جو مصائب کا شکار ہیں, ان کو یہ پتہ ہے کہ ہماری سپورٹ کتنی امپورٹنٹ ہے. ہم جب کسی کے ہاں خدا نخواستہ کوئی موت ہو جاتی ہے, اور پھر کمیونٹی ممبر اس کو عیادت کے لیے اس کے لیے جاتے ہیں, تسلی دینے کے لیے, تعزیت کے لیے, تو یہ ساری چیزیں جو ہیں الحمدللہ اس کمیونٹی کی برکت سے ہم ایک دوسرے کو جو سپورٹ کرتے ہیں, اس کی اہمیت اور اس کا ثواب جو ہے وہ اپنی جگہ پر جو ہے موجود ہے. سلوات پڑھ دیجیے ایک مرتبہ. ایک اور پیغام جو میں جلدی سے جس کا ذکر کر کے میں آگے آنا چاہتا ہوں مین پوائنٹ کے اوپر بھی, وہ یہ کہ ایک اور میسج جو ہم نے کربلا سے لیا ہے, جو جس کی اصلاح کی ضرورت ہے, جس کو صحیح نگاہ سے دیکھنے کی ضرورت ہے, اور وہ یہ ہے کہ عام طور سے اور بہت سے ہمارے دوست احباب یہ سوال بھی کرتے ہیں کمیونٹی میں کہ عاشورا تک جائے ہمیں یہ کہا جاتا ہے کہ ہم اپنی زندگی کے جو بھی دنیاوی امور ہیں ہم ان کو ترک کر دیں, کوئی چیز ہم نہ خریدیں, کوئی اور ایسا کام نہ کریں جس کا تعلق انٹرٹینمنٹ سے ہو, جس کا تعلق خوشی سے ہو, تو اس کے لیے صحیح شرعی لحاظ سے اس کا کیا حکم ہے. میں صرف اس مس کنسپشن کی طرف اشارہ کرنا چاہتا ہوں کہ جو ہمارے ذہنوں میں بٹھائی گئی ہے, اور جو آلریڈی ہم جس کو سمجھتے ہیں, لیکن ان لوگوں کے لیے کہ جو اس پر عمل کرتے ہیں وہ یہ کہتے ہیں, ہم سمجھتے ہیں کہ اگر ہم نے عاشورا کے دن یا اس سے پہلے ان 10 دن میں اگر ہم نے کوئی ایسا کام کر لیا, فرض کریں ہم مارکیٹ میں چلے گئے, اگر ہم نے کچھ خرید لیا, تو اس کے نتیجے میں ہمیں جو ہے کوئی نہ کوئی ہم پر آفت آ جائے گی, کوئی نہ کوئی ہم پر مصیبت آ جائے گی, کوئی نہ کوئی ہم پر بیماری آ جائے گی. یہ کنسپٹ جو ہے ہمارے علماء نے اس کو شدت کے ساتھ اس کی نفی کی ہے, اور اس کا فلسفہ انہوں نے یہ بیان کیا ہے کہ اگر اس بات کی تاکید کی گئی ہے کہ جب امام حسین کے غم کے دن ہیں, جب ان ایام میں کہا گیا ہے کہ ہم اپنے دنیاوی کاموں کو جہاں تک ہو سکے ایک طرف رکھیں اور امام حسین کی یاد منائیں, اور اگر ہم ایسا نہیں کرتے اور ہم دنیاوی کاموں میں مصروف ہو جاتے ہیں, تو اس کے نتیجے میں کوئی آفت آنا یا کوئی مصیبت آنا ایسا نہیں ہے, بلکہ اس سے ہماری اسپریچول ڈیفیشنسی پیدا ہوتی ہے, یعنی ہم اسپریچولی جو ہے وہ ڈکلائن کر جاتے ہیں. تو اس کی وجہ ضروری ہے کہ اس کا تعلق ہماری اندر کی دنیا سے ہے, हमारी साइकोलॉजी से है, हमारी स्पिरिचुअलिटी से है, ना ये कि कोई प्रैक्टिकली। अब लोग पूछते हैं, अब मैं इसीलिए कहता हूं कि देखें, एक जमाना था कि जब हमारे वालिदैन जो है वो टीवी भी चलाने की इजाजत नहीं देते थे। पूरे 10 दिन जो है, जब फर्श अजा हमारे घर में थी तो हत्ता बेड और सोफे या कुर्सियां जो कुछ भी थी सब लोग जमीन पर बैठते थे, टीवी चलाने की इजाजत नहीं थी। लेकिन वहां पर भी आजकल अगर हम ऐसा करते हैं तो हमारे लिए मुश्किल है, इसलिए कि हर बच्चे के हाथ में टेलीफोन है, स्मार्टफोन है, सोशल मीडिया है। आप उसको टीवी नहीं लगाने देंगे, वो टीवी वैसे ही शौक से नहीं देखता, क्योंकि वो उससे उसकी जान छुटेगी आईफोन से और आईपैड से, तो वो टीवी देखेगा। तो इसका जो प्रॉब्लम है हमारे यहाँ वो ये है कि वहां पर भी एक किस्म की इफरात थी और यहाँ पर भी तफरीत इफरात मौजूद है। उस जमाने में हमें फलसफे से आगाह नहीं किया जाता था, हमें सिर्फ जबरदस्ती ये कहा जाता था कि बस तुमने जो है ये नहीं करना, वो नहीं करना, हंसना नहीं है, फला नहीं करना, लेकिन ये नहीं बताया जाता था कि इसके पीछे हिकमत क्या है, इसके पीछे फलसफा क्या है। लेकिन अब आज जो है, फर्ज करते हैं कि आप बच्चों को कहते हैं कि आप टीवी अगर आप ना देखें तो इससे अच्छी कोई बात नहीं हो सकती, आप एंटरटेनमेंट से मुतालिक जितने भी प्रोग्राम्स हैं उससे कम से कम आप परहेज करें। और उसकी जगह एक बड़ा अच्छा मौका है, देखें अल्लाह ताला ने जो नौजवान है, मैं उनसे ज्यादा एड्रेस कर रहा हूँ, जो हमारे बड़े हैं उनको तो इल्म है कि ये एक एनवायरनमेंट है, एक माहौल है जो क्रिएट हुआ है हमारे लिए। हम साल के दूसरे हिस्सों में हमारी इमाम हुसैन से कुर्बत इतनी नहीं होती जितनी मुहर्रमुल हराम में होती है। तो मुहर्रम में जब हमारे पास एक अच्छा एनवायरनमेंट मौजूद है, स्पिरिचुअल एनवायरनमेंट मौजूद है, हमारे कल्ब और हमारे हार्ट जो है इमाम हुसैन अलैहिस्सलाम की तरफ माइल हैं, बिल्कुल माहे मुबारक के रमजान की तरह, जब रमजान होता है तो उसमें हमारे अंदर ज्यादा मोटिवेशन पैदा होती है कि हम अल्लाह की इबादत करें, हम रोजा रखें। इसी तरीके से बहुत ही अच्छा है कि हम जो है वो इन मुहर्रम के अय्याम में अपनी एक्टिविटीज को महदूद करके हम जो है फोकस करें इमाम हुसैन अलैहिस्सलाम की जिंदगी का मुतालिया करने, हम फोकस करें करबला के वाकयात की गहराई में जाने का। और जो अच्छे अच्छे स्पीकर्स हैं, अब यहाँ पर ऐसा भी हो सकता है कि हम किसी ऐसे का इंतखाब कर लें कि जो हमें गुमराही की तरफ ले जाए, तो हमें यह भी देखना है कि हमें किसका इंतखाब करना है, किस चीज को स्टडी करना है, किस चीज को पढ़ना है। और मैं आपको अपनी बात करता हूं कि जिस वक्त हम कुम में जेरे तालीम थे तो उस वक्त हमें मसलन जब छुट्टी होती थी, अशूरा का दिन है या दूसरा है, तो एक खुद ही दिल चाहता था कि हम कोई और काम ना करें, सिर्फ इमाम हुसैन से रिलेटेड लिटरेचर पढ़ें। तो ये एनवायरनमेंट जो है ये हमारे लिए बहुत इंपॉर्टेंट है, हमारे बच्चों के लिए बहुत इंपॉर्टेंट है। इसलिए कि साल के दूसरे दिनों में बहुत मुश्किल होता है हमारे लिए कि हम इमाम हुसैन के साथ इस किस्म की अटैचमेंट जो है हमारे पास हो। सलावत पढ़ दीजिए, जो बच्चे हैं, जो हमारी बच्चियां हैं, जो यूनिवर्सिटीज में जाती हैं, जो कॉलेजेस में जाती हैं, इमाम हुसैन अलैहिस्सलाम के पैगाम को अच्छे तरीके से अपने दूसरे स्टूडेंट्स तक पहुंचाना, आप जो यूनिवर्सिटी से रिलेटेड हैं उनके लिए ज़रूरी है, और हत्ता हमारी कम्युनिटी के लिए, हमारी मैनेजमेंट के लिए। कि यूनिवर्सिटी में मुझे याद है जिन जिन यूनिवर्सिटीज़ के अंदर यौम हुसैन मनाया जाता रहा है उसका बड़ा अजीब असर देखने में आया, उसमें हर शख्स तक इमाम हुसैन का पैगाम पहुंच जाता है। आप मजलिस करवाएंगे तो दूसरे लोग नहीं आएंगे, हम एक्सपेक्ट नहीं कर सकते, लेकिन अगर हमारे स्टूडेंट जो हैं वो कोई वर्कशॉप रखवाएं, कोई प्रोग्राम करें ऐसा जिसमें दूसरे स्टूडेंट्स को इन्वॉल्व करें, इमाम हुसैन का यूनिवर्सल मैसेज जो है हम उन उसको पहुंचा सकें लोगों तक, तो यौम हुसैन जैसे प्रोग्राम जो है वो हमारी यूनिवर्सिटीज में, हमारे इंस्टीट्यूशंस में, आप नौजवानों में ये मोटिवेशन होनी चाहिए कि आप मेहनत करें और कोशिश करें और इमाम हुसैन के इस पैगाम को पहुंचा सकें। हमने इसकी इफेक्टिवनेस देखी है, हमने इसकी तासीर देखी है जिन यूनिवर्सिटीज में ये प्रोग्राम होते हैं और जो लोग इमाम हुसैन अलैहिस्सलाम का मैसेज सुनते हैं। सलावत पढ़ दीजिए। अब अगर इसी नुक्ते का आखिरी पॉइंट, अब अगर मुहर्रम के दिन हैं, ये 10 दिन हैं, इसमें अगर मुझे कोई बहुत जरूरी काम है, मुझे कुछ खरीदना पड़ जाता है, मुझे इस तरह के कोई एक्टिविटीज हैं, तो उसका हल ये नहीं है कि अब मैं जो भी हो मैं ये काम ना करूं। ठीक है, अगर इंसान मजबूर है तो वो जरूर, हत्ता अगर 9 मुहर्रम को वो जॉब नहीं छोड़ सकता, वो उसको जॉब पर जाना पड़ता है और लोग हमसे सवाल करते हैं, तो उसके लिए भी यही है कि जाहिर है कि जब इंसान मजबूर है, लेकिन जो फलसफा अगर हमें पता है, अगर हमें हिकमत पता है, तो फिर हमें प्रॉब्लम नहीं। हमें ये पता है कि अगर हम आशूरा के अय्याम में कोई और ऐसी दुनियावी काम करेंगे तो हम स्पिरिचुअली डेफिशिएंसी हमारे अंदर पैदा होगी, हम जो है तनज्जुली का शिकार हो जाएंगे। तो इसका मतलब यह हुआ कि अगर आप कोई ऐसा काम करते हैं तो आप उसको कंपनसेट कर सकते हैं। कंपनसेट करना बहुत इंपॉर्टेंट है, और अगर हम कंपनसेट नहीं भी करते, लेकिन अगर हमारे जहन में ये चीज मौजूद है कि हम ये काम तो कर रहे हैं, हमें ये नहीं करना चाहिए, इसका ताल्लुक दुनियावी कामों से है, इसका ताल्लुक खुशी से है, इसका ताल्लुक एंटरटेनमेंट से है, लेकिन सिर्फ इसका हमारे जहन में रहना ये खुद इन इटसेल्फ जो है बहुत इंपॉर्टेंट है। तो ये एस्पेक्ट जो है हमारी जिंदगी का बहुत इंपॉर्टेंट है। इमाम हुसैन अलैहिस्सलाम से एक और मैसेज जो हम लेते हैं जो हमें नहीं लेना चाहिए, और वो क्या है, वो ये है कि जिसमें हमारा मुआशरा जो है बुरी तरह से जकड़ा हुआ है, और इससे निकलना जो है बहुत जरूरी है। अब वो मैसेज क्या है, वो मैसेज ये है कि हमें शुरू से ये बताया गया है कि हम जो है जो दुश्मनाने अहले बैत हैं हम उन पर लानत भेजें, और इसमें कोई शक नहीं कि ये हमारे ईमान का हिस्सा है। तबर्रा और तवल्ला, ये मैं इशारा करता चलूं कि तबर्रा और तवल्ला ये हम बच्चों को समझाने के लिए हम इसको कहते हैं कि ये फुरुआते दीन में से है, लेकिन ये उसूले दीन में से है। उसूले दीन में से किस तरीके से है, यानी ऑलरेडी जब हम अल्लाह पर ईमान लाते हैं, अल्लाह पर ईमान मुकम्मल नहीं होता जब तक कि हम अल्लाह के दुश्मनों से नफरत ना करें। जब हम नबूवत की बात करते हैं, जब हम नबी का तस्करा करते हैं, जब हम नबी पर ईमान लाते हैं, तो हम उस वक्त तक ईमान कामिल नहीं होता कि जब तक नबी के दुश्मनों से नफरत ना करें। और यही वजह है कि हमारे छठे इमाम ये फरमाते हैं कि अगर तुम अपने आप को ये जज करना चाहते हो कि तुम हमसे मोहब्बत करते हो, तो तुम खुद अपने आप को असेस करो, तुम खुद अपने आप को इवेलुएट करो, और फिर ये देखो कि तुम क्या हमारे साथ साथ कहीं हमारे दुश्मनों को तो दोस्त नहीं रखते। अगर तुम हमारे दुश्मनों को भी दोस्त रखते हो तो इसका मतलब ये है कि तुम्हारे दिलों में हमारी मोहब्बत नहीं है, तुम्हारे दिलों में हमारी दोस्ती मौजूद नहीं है। तो एक मैसेज ये है कि हम अगर कातिलाने इमाम हुसैन पर, अगर हम यजीद पर, अगर हम उमर साद पर, अगर हम जो है इब्ने ज़ियाद पर अगर हम लानत भेजते हैं, और जिन जिन ने तारीख में किया है, तो इसका मतलब ये नहीं है कि हम हर उस, बहुत गौर कीजिएगा मेरे अल्फाज के ऊपर, हम हर उस शख्स पर भी लानत भेजना शुरू कर दें कि जो हमारे फिक्री मुखालिफ है, जिसका ताल्लुक हमारे मजहब से नहीं है, जिसका ताल्लुक हमारे मकतब से नहीं है। हम इमेजिनरी यजीद ना बनाए, हम इमेजिनरी इब्ने ज़ियाद ना बनाए, और हम इस चीज में जो है वो तशखीस दें कि कुछ लोग ऐसे होते हैं कि जो नादानी की वजह से हक तक नहीं पहुंच सकते, और कुछ लोग ऐसे होते हैं जो एनिमिटी की वजह से और हेट्रेड की वजह से और इनाद की वजह से हक तक नहीं पहुंच सकते। तो असल चीज किसी मकाम पर हमारे किसी इमाम ने ये इजाजत नहीं दी कि हम किसी फिरके के खिलाफ, किसी मजहब के मानने वाले के खिलाफ हम एब्यूसिव लैंग्वेज इस्तेमाल करें, हम सब स्टैंडर्ड लैंग्वेज इस्तेमाल करें, हम गलत लैंग्वेज इस्तेमाल करें। असल कुरान की सरी आयात जो हैं इसकी नफी करती हैं, और हमारे मेंबरों से और हमारे जाकरीन जो हैं वो कसरत के साथ دوسرے فرقے کے افراد کو ٹاؤنٹنگ کرتے ہیں، ان کو موک کرتے ہیں، ان کے مقدسات کی توہین کرتے ہیں، جس کی شدت کے ساتھ قرآن و سنت میں نفی کی گئی ہے. اور اگر ہمارے ذاکرین ایسا کرتے ہیں تو اس کی ذمہ داری خود ان پر ہے اور اس کی ذمہ داری خود سننے والوں کے اوپر ہے. صلوات پڑھ دیجیے ایک مرتبہ. انا للحسین محبت محبت مکنونت فی قلوب المؤمنین. اب روایت کے الفاظ تو دیکھیے کہ حسین سے محبت جو ہے وہ مومن کے قلوب میں آلریڈی موجود ہے. یعنی کوئی شخص مومن مومن نہیں ہو سکتا کہ جس کے دل میں حسین کی محبت نہ ہو. اس لیے کہ حسین ایمان کی مجسم تصویر ہے. جب آپ ان صفات کو دیکھتے ہیں جو ہمیں مولا کائنات کے اندر نظر آتی ہیں، جب ہم ان صفات کو دیکھتے ہیں کہ جو ہمیں اہل بیت کے اندر نظر آتی ہیں، تو یہ کیسے ہو سکتا ہے کہ ان کے سلسلے میں انسان کے اندر دشمنی پائی جاتی ہو؟ یہ دشمنی اسی وہ شخص جو اہل بیت سے دشمنی رکھتا ہے، اس کو اہل بیت سے دشمنی نہیں ہے، اس کو حق سے دشمنی ہے، اس کو قرآن سے دشمنی ہے، اس کو اخلاقیات سے دشمنی ہے، اس کو انسان کی پرفیکشن سے دشمنی ہے. لہذا اگر انسان گہرائی میں جائے تو آپ نوٹ کریں گے کہ جو اہل بیت سے دشمنی رکھتے ہیں وہ دراصل اہل بیت سے دشمنی نہیں رکھتے، پہلے اہل بیت سے انہیں حق سے دشمنی ہے. اس لیے کہ اہل بیت مجسم حق ہیں، اخلاقیات ہمارے سامنے موجود ہیں. تو جو آیت میں آپ کے سامنے پڑھنا چاہتا ہوں وہ وہی ہے کہ ادعو الی سبیل ربک بالحکمہ و موعظۃ الحسنۃ وجادلہم باللتی ہی احسن. اب آپ یہ دیکھیے کہ قرآن نے اس آیت کے اندر اس پورے مسئلے کی تفسیر ہمارے سامنے پیش کر دی کہ آپ کے پاس تین راستے موجود ہیں. ایک راستہ آپ کے پاس حکمت کا راستہ ہے، دانائی کا راستہ ہے، عقل و منطق کا راستہ ہے. اگر آپ کا کوئی مخالف ہے، چاہے اس کا تعلق اہل سنت سے ہو، چاہے کسی اور مذہب سے ہو، کسی اور مکتب سے ہو، ہمارے پاس دوسرے کو اپنا میسج کنوے کرنے کے لیے ہمارے پاس صرف اور صرف یہ تین راستے ہیں. کوئی چوتھا راستہ قرآن نے ہمیں نہیں بتایا. اور وہ کیا ہے کہ ہم حکمت کا راستہ اختیار کریں، ہم دانائی کا راستہ اختیار کریں، ہم عقل اور منطق کا راستہ اختیار کریں. اور یاد رکھیے گا، اگر کوئی شخص صحیح حکمت استعمال کرتا ہے، عقل اور منطق کے ساتھ بات کرتا ہے، اس میں ہرگز ہرگز انسلٹ کا پہلو نہیں ہو سکتا، اس میں توہین کا پہلو نہیں ہو سکتا، اس میں ابیوسیو لینگویج استعمال نہیں ہو سکتی. اس لیے کہ حکمت کی تعریف یہ ہے، حکمت کا ایسنس یہ ہے کہ اگر میں منطق کی بات کرتا ہوں، اگر میں حکمت کی بات کرتا ہوں، تو میں دوسرے کو اوفینڈ نہیں کر رہا. لیکن ایک شرط ضروری ہے، مجھے یہ دیکھنا ہے کہ میرے سامنے والا عقل اور منطق کی بات سمجھنے کے قابل ہے یا نہیں ہے. میں ہر ایک کو حکمت کی تعلیم نہیں دے سکتا، میں ہر ایک کے سامنے آرگومنٹ پیش نہیں کر سکتا. یہ پہلی چیز ہے جو قرآن پیش کرتا ہے. اور دوسری چیز جو ہے، قرآن کہتا ہے موعظۂ حسنا. یہ موعظۂ حسنا، اس کا تعلق، پہلی چیز کا تعلق آپ کے برین سے اور برین تک، آپ کے ذہن سے ذہن تک، آپ کی عقل سے عقل تک. یعنی آپ ایک میسج کنوے کر رہے ہیں اپنی عقل کے ذریعے دوسرے کی عقل تک، لیکن موعظے کا تعلق عقل سے نہیں ہے، بلکہ جو میسج کنوے ہو رہا ہے وہ اپنے قلب سے دوسرے کے قلب تک منتقل کر رہے ہیں. تو یہ موعظہ کا مطلب یہ ہے کہ ہم اب ہمارا مکمل طور پر ہمارا جو ہماری جو اپروچ ہے وہ چینج ہو جائے گی. موعظے کا مطلب یہ ہے کہ میں دوسرے کے دل کو نرم کروں. جو ہمارے علماء نے موعظے یا ایڈمونش کرنا یا ایڈوائس دینا، اس کی جو تعریف، یہی بڑی خوبصورت ہے. اور وہ کیا ہے کہ موعظے کے کچھ انگریڈینٹس ہیں، کچھ کمپوننٹس ہیں، کچھ پرنسپلز ہیں، تب ہم کہیں گے یہ موعظہ ہے. ورنہ قرآن نے کہا ہے موعظۂ حسنہ، इसका मतलब यह है कि ऐसा मुइजा भी हो सकता है जो अच्छा ना हो, जो बुरा हो। यानी इंसान, हम देखें ना हमारे यहां क्या होता है, हम एकदम दूसरों को नसीहत करने बैठ जाते और बदतमीजी में उतर जाते। तो ये नसीहत भी कर रहे हैं, मुइजा भी कर रहे हैं, लेकिन हम दूसरे को ऑफेंड कर रहे हैं। कुरान ये कहता है मुइजा हसना। आप गौर करें कि कुरान जब हिकमत की बात करता है तो वहां लफ्ज हसना नहीं लाता, वहां ये नहीं करता कि अच्छे तरीके से हिकमत इस्तेमाल करो। इसका मतलब ये कि हिकमत होती ही अच्छी है, लेकिन मुइजा अच्छा भी होता है और बुरा भी होता है। लिहाजा कुरान ने यह कहा कि तुम मुइजा अच्छे तरीके से करो। पहला तरीका यह है कि तुम दूसरे के दिल को नरम करो। अगर उसके अंदर हार्ड हार्टेडनेस है, अगर उसके अंदर हार्शनेस है, तो उसके दिल को नरम करना मुइजा करने वाले का काम। अब आप गौर करें कि अगर आप किसी को मुइजा करना चाहें और आपको ये वाले एस्पेक्ट्स ना पता हो, तो क्या आप किसी को नसीहत कर सकते हैं? क्या आप किसी को मुइजा कर सकते हैं? हम कभी भी इस तरह नहीं कर सकते। लिहाजा जो है वो मुइजे के लिए पहली शर्त यह है कि दूसरे के दिल को नरम करना। दूसरी शर्त यह है कि दूसरा आपको अपना वेल विशर समझे, यानी वो ये फील करे कि आप जो है किसी जाती मुफाद के लिए बात नहीं कर रहे, आप किसी पर्सनल इंटरेस्ट के लिए बात नहीं कर रहे, आप किसी तासुब की वजह से बात नहीं कर रहे, बल्कि आपको मेरा, मेरी आकबत अजीज है और आप मेरे वेल विशर हैं। तो जब इंसान वेल विशर होता है तो फिर इंसान दूसरे में, अगर क्या वाकई मुझे बताएं, क्या हमारी मजालिस ऐसी हैं, क्या हमारी मिंबर ऐसे हैं कि जिसमें हम ये कहें, और मैं कितने ही अहले सुन्नत के दोस्त ये शिकायत करते हुए चले जाते हैं कि हम आपकी मजालिस में आते हैं लेकिन शुरू से आखिर तक उसमें गालियां दी जाती, तो फिर हम किस तरीके से बैठे। तो आप देखें कि हमेशा, देखें मेरा हमेशा से ही उसूल रहा है कि मैंने जब भी जिंदगी में कहीं मजलिस पढ़ी है, आप नोट कर लें कि उस मजलिस में चाहे कोई सुन्नी हो, चाहे कोई शिया हो, चाहे कोई यहूदी हो, चाहे कोई ईसाई हो, हर शख्स के लिए मैसेज होता है। कभी किसी की तोहीन नहीं की जानी चाहिए मेंबर से। और मैंने इसी मेंबर से, जब लोग हमारे उलमा बाहर से आते हैं, जब वो हमारे मुल्कों से आते हैं, उन्हें इस सोसाइटी का नहीं पता होता, यहाँ की रिक्वायरमेंट्स का नहीं पता होता, यहाँ के तकाजों का नहीं पता होता, तो यहाँ पे आकर वो क्रिश्चियनिटी को टाउंट करते हैं, वो यहाँ पर आकर यहूदियत के खिलाफ बात करते हैं। हम ट्रू पर्सपेक्टिव में पुरानी आयात को नहीं देखते और हमारी जहनियत अपने इलाकों की बनी हुई है, लिहाजा वहां पर हमें मुकम्मल आजादी है। स्पीकर हमारे पास मौजूद हैं, हमारे पास मेंबर मौजूद हैं, हमारे पास जो है वो सब कुछ है और हम जो मर्जी जिसके खिलाफ मर्जी बोल सकते हैं। लेकिन अमेरिका में, कनाडा में, वेस्टर्न वर्ल्ड में, अव्वलन तो आपको खुद इस बात का कायल होना चाहिए कि हमें किसी की दिल आजारी नहीं करनी चाहिए, हमें इंसल्टिंग लैंग्वेज इस्तेमाल नहीं करनी चाहिए। और यही वजह है कि मेरे जहन में आ गया, बड़ा हमारे दोस्त बैठे हुए भी हैं, कि मैंने जुमे के खुतबे में ये बात आपको नकल की हिंदुस्तान की, कि जब मैंने ये कहा कि एक हमारे बहुत बड़े स्कॉलर हैं अहले सुन्नत के, कि वो टीवी पे, मैंने ये सुना जब ये इंडिया में तीन तलाकों का मसला आया और सुप्रीम कोर्ट ने ये कहा कि तीन तलाकें जो है वो अलाउड नहीं है फला, तो इंशाल्लाह मेरी बड़ी ख्वाहिश है कि इस पर कभी बात की जाए तफसील के साथ कि ये तीन तलाकों का मसला क्या है और शिया उसमें क्या है थियोलॉजी में और वहां पर क्या प्रॉब्लम्स हैं। लेकिन वहां इंटरव्यू उन आलिम ने अपने इंटरव्यू में कहा कि इंडिया में एक दफा एक बहुत बड़ा मसला ये उठ गया कि सारे हमारे जो मौलवी हजरात हैं उन्होंने फतवे देने शुरू कर दिए सानिया मिर्जा के खिलाफ और कहा कि सानिया मिर्जा ने जो लिबास पहना है वो हराम है। अब जनाब सब फतवे आने शुरू हो गए और इंटरव्यूज हो रहे हैं और हर जो है जाकिर वो उसके खिलाफ बोल रहा है। एक बहुत ही काबिल और समझे हुए और पढ़े लिखे बुजुर्ग आलिम इंडिया के, अब ये हमारा आलिम नकल कर रहा है कि पाकिस्तान का मैं बात कर रहा हूं, तो वो ये कहने लगे कि मैंने रेडियो पे उनका इंटरव्यू सुना, रेडियो पे या टीवी पे, और उनसे ये पूछा कि सारे मौलवी उसको गालियां दे रहे हैं और उसको कह रहे हैं कि इसका ड्रेस हराम है, इसको नहीं पहनना चाहिए, आपका इसके बारे में ख्याल क्या है? अब उसका जो जवाब है वो इतना अहम जवाब है कि अगर आप उसकी गहराई में चले जाएं तो आप हैरान हो जाएंगे। उन आलिम ने जवाब दिया कि सानिया मिर्जा ने तो मुझसे आके नहीं पूछा, उसने तो मुझसे आके नहीं पूछा कि मेरा लिबास कैसा है, हराम है या हलाल है। जब वो मुझसे आके पूछेगी तो मैं उसको जवाब दे दूंगा। मैं कौन होता हूं कि यहां पर उसके बारे में फतवे देना। और फिर उन्होंने दूसरी बात की जो बहुत ही इंपॉर्टेंट है। उन्होंने ये कहा कि अगर फर्ज करें हमारी कम्युनिटी का कोई शख्स है, अभी हम इसकी मिसाल ले लेते हैं, वो बाहर अल्कोहल पी रहा है मसलन, या कोई और ऐसा काम कर रहा है कि जो शरीयत में अलाउ नहीं है, तो हमारी जिम्मेदारी क्या है? हमारी जिम्मेदारी एज ए आलिम सिर्फ एक जिम्मेदारी है, और वो है लोगों को एजुकेट करना। हम सिर्फ लोगों को एजुकेट कर सकते हैं। देखें, लफ्ज जो मैं इस्तेमाल कर रहा हूं वो एजुकेट करने का इस्तेमाल कर रहा हूं, एजुकेशन का इस्तेमाल कर रहा हूं, कि जिसके अंदर एहतराम भी है, जिसके अंदर रिस्पेक्ट भी है, जिसके अंदर दूसरा जो है वो आपकी बात को सुनने के भी काबिल होगा। लेकिन अगर आप फौरन उसको ऑफेंड करना शुरू कर दें, आपको मालूम है कि अभी वैंकूवर में बहुत बड़ा वाकया हुआ है, जिसने बड़ा जो गे मैरिज हुई है शिया उसके अंदर कम्युनिटी के अंदर, आपने ये खबर सुनी। लेकिन मेरे लिए इसके बहुत से एस्पेक्ट बड़े इंपॉर्टेंट थे। जो उलमा समझदार थे उन्होंने इस इशू को और तरह डील किया, और जो हमारे मुल्कों के थे वो मुसलसल इस घराने को गालियां दे रहे और इतनी एब्यूसिव लैंग्वेज इस्तेमाल कर रहे थे। मुझे ये बताइए कि अगर आप किसी की इस्लाह करना चाहते हैं, अगर किसी ने फर्ज करें कोई गलत काम किया भी है और उसको सेलिब्रेट किया है, तो क्या आप उसकी तोहीन करेंगे? क्या आप उसको इन अल्फाज से नवाजेंगे कि जो बहुत ही एब्यूसिव लैंग्वेज है हमारी? हमें इस चीज की इजाजत नहीं है किसी ने दी। तो ये तबलीग का रास्ता, पैगंबर की पूरी जिंदगी हमें ये बताती है कि आपने अपने दुश्मनों के साथ आपका रवैया कैसे था। कि किसी जगह पर हमें ये मिलता है कि वो आप पर पत्थर बरसाते थे, आपकी पेशानी से खून निकलता था, लेकिन किसी जगह पर पैगंबर ने उन पर नफरीन की हो, बदजबानी की हो, किसी मकाम पर हमें नहीं मिलता। तो ये चीज हम क्यों नहीं यहां पर सीखते, ये चीज हम क्यों नहीं लर्न करते? वो मैसेज जो करबला से हमने गलत तौर पर अक्स किया है, हमें उस मैसेज को ठीक करने की जरूरत है। सलावत पढ़ दीजिए एक मर्तबा। हजरत अमीरुल मोमिनीन अली इब्न अबी तालिब, जंगे सफीन का वाक्या, और जब ये या अहले शाम के साथ कोई जंग थी, तो जब ये मुसलमान फौज के लश्कर वापस आ रहा था, तो वो अमीर माविया को गालियां दे रहा था, उसकी फौज को एब्यूसिव लैंग्वेज इस्तेमाल कर रहा था। अब अगर हम हो तो हम कहें तो बहुत अच्छा किया, इससे अच्छा क्या हो सकता है। अमीरुल मोमिनीन का जो जवाब है वह तारीखी नौयत का है। आपने, मैं वो अरबी पढ़ रहा हूं, इन्नी अकरहो लकुम, मुझे इस बात से कराहत आती है, ये बिल्कुल अनडिजायरेबल है मेरे लिए, मैं इस चीज को बिल्कुल पसंद नहीं करता। अंतकूनो सबाबीना, कि तुम जो हो वो गालियां देने वाले इंसान बन जाओ, तुम एब्यूसिव लैंग्वेज जो है वो इस्तेमाल करने वाले हो। ला तुसिबुन नास फतक्तसिबुल अदावा बैनहुम, पैगंबर फरमाते हैं कि तुम लोगों के साथ गलत लैंग्वेज इस्तेमाल ना करो, अगर तुम ऐसा करोगे तो उनमें अदावत पैदा हो जाएगी, उनमें दुश्मनी पैदा हो जाएगी। अब आप अपने किसी दूसरे मकतब के शख्स को, अब मैं आपसे एक सवाल करता हूं, और ये इतना कसरत से हम देखते हैं कि जब आप मेंबर से एक गंदी और गलत जबान इस्तेमाल कर रहे हैं, अगर आप हक पर भी हो, क्या दूसरा के दिल में आपके खिलाफ मोहब्बत पैदा होगी? बड़ा सीधा सा क्वेश्चन, क्या उसके दिल में मोहब्बत पैदा होगी या नफरत पैदा होगी या अदावत पैदा होगी? यही बात पैगंबर करना चाहते हैं कि अगर किसी के खिलाफ इस तरह की लैंग्वेज इस्तेमाल करेंगे तो इसका मतलब यह है कि ये अहले बैत के मकसद के खिलाफ है, अहले बैत के मिशन के खिलाफ है। इसका मतलब यह है कि जहां, अब एक इल्मी नुक्ता साथ साथ बयान कर रहा हूं, कि जहां हम किसी मकाम पर हक का एहया करते हैं, लेकिन जब हम किसी नॉन मुस्लिम को या किसी और फिरके के शख्स को हम तबलीग करना चाहते हैं, तो हम किसी ना किसी जगह पर हक को रिवाइव कर रहे होते हैं, किसी ना किसी जगह पर कोई हक को नहीं समझ रहा होता, हम उसको हक बताना चाहते हैं। लेकिन हमारे उलमा कहते हैं ऐसे मौकों पर हम जहां हक को रिवाइव करते हैं वहां पर बातिल को भी रिवाइव कर रहे होते हैं,
وہاں باطل کو بھی زندہ کر رہے ہوتے ہیں، وہاں پر غلط چیزوں کی بنیاد بھی رکھ رہے ہوتے ہیں۔ یہ ہی وجہ ہے کہ اللہ تعالیٰ جب حضرت موسیٰ کو خطاب کرتے ہیں، کہتے ہیں کہ فَقُولُ لَهُ قَوْلًا لَيِّنًا، اے موسیٰ جب فرعون کے پاس جاؤ تو تمیز کے ساتھ، نرم زبان کے ساتھ اس کے ساتھ گفتگو کرو۔ فرعون سے بدتر کوئی پوری تاریخ بشریت میں کوئی گزرا ہے مجھے بتائیں؟ آپ ساری دنیا کے ظالموں کو لے آئیں، آپ فرعون کا مقابلہ کریں، بشرطے کہ آپ کو فرعون کی معرفت ہو، اور اس کو اگر گالیاں ہی دینی ہیں تو جا کے حضرت علی موسیٰ کو کیوں نہیں کہا کہ جاتے ہی فرعون کو جو گالیاں دے سکتے اس کو دو؟ نہیں، اللہ تعالیٰ نے آگے بھی کہا ہے کہ قولن لینن، لینینٹ، آپ کی لینگویج میں لینینٹ اور نرمی ہونی چاہیے، لعلہو یتذکر، کہ شاید یہ اس کے لیے ریمائنڈر بن جائے، شاید اس کو اللہ کی یاد آ جائے یا اس کے دل میں خوف پیدا ہو جائے۔ سلوات پڑھ دیجئے ایک مرتبہ۔ تو یہ انشاءاللہ آج کی مجلس میں میں نے جس میسج کی طرف اشارہ کیا، جو آپ حضرات کے ذہن میں بے شک سوال ہو، وہ سوال آپ جو ہے وہ بالکل کر سکتے ہیں، میں کل اس کا جواب بھی دے سکتا ہوں، لیکن میں جتنا دلائل کے ساتھ، جتنا منطق کے ساتھ میں اس مسئلے کو بیان کر سکا، یہ ایک دل کے اندر پائے جانے والا درد ہے ہم سب کا، کہ جو ہم اہل بیت کے اس مشن کے ساتھ، ہم دین کے نام پر، مذہب کے نام پر، ہم جس طریقے سے لوگوں کو اپنے سے دور کر رہے ہیں، ہمارا فرض یہ ہے کہ لوگوں کو اپنے سے قریب لے کر آئیں۔ ہمارے سے اللہ تعالیٰ جو سوال کرے گا وہ مختلف نوعیت کا ہوگا۔ جو 1400 سال پہلے جنہوں نے علی کی خلافت کو غصب کیا، اس زمانے کے لوگوں سے اللہ کا سوال مختلف ہوگا۔ بہت توجہ کیجئے گا، مجھ سے سوال یہ نہیں ہوگا کہ میں آپ کو فیصلہ بتاؤں کہ وہ حق پر تھا یا وہ باطل پر۔ ہسٹوریکلی ہمیں ڈسکشن کرنی چاہیے، یاد رکھیے گا، اکیڈیمیکلی ہمیں ڈسکشن کرنی چاہیے کہ حق کس کے ساتھ تھا، باطل کس کے ساتھ تھا، ہمیں پتا ہونا چاہیے۔ اور آج بھی ہمارے اہل سنت کے بہت اچھے دوست ہیں، وہ ہم سے سوال کرتے ہیں کہ یار یہ کیسے ہو گیا غدیر کا واقعہ، تو پھر جب ہم تفصیل بتاتے ہیں تو ان کے اندر حق کو حاصل کرنے کی تڑپ ہے۔ اگر حق کی جستجو آپ کے اندر ہو تو حق کو سمجھنا مشکل نہیں ہوتا، لیکن یہ سوال اس زمانے کے لوگوں سے کیا جائے گا جو غدیر خم میں موجود تھے، جنہوں نے اعلان ولایت کو دیکھا لیکن اس کے باوجود علی کی ولایت کو تسلیم نہیں کیا۔ لیکن جو ہم سے سوال کیا جائے گا، مجھے ایک بات بتائیں، علی پہلے خلیفہ ہوتے یا علی چوتھے خلیفہ ہوتے، ہماری ذات پر کیا اثر ہوتا؟ ہم نے تو پھر بھی نہج البلاغہ نہیں پڑھنی تھی، ہم نے تو پھر بھی صحیح میں سجادیاں نہیں پڑھنی تھی۔ یا تو آپ یہ کہیں کہ اگر علی کو حق مل جاتا تو پھر آج ہم نہج البلاغہ بھی پڑھتے، علی کے کلمات پر بھی غور کرتے، علی کی تعلیمات پر بھی غور کرتے، علی کی نصیحتوں پر بھی غور کرتے۔ چونکہ 1400 سال پہلے علی سے ان کا حق چھین لیا گیا، لہذا ہم علی کی اتباع نہیں کریں گے؟ تو یہ تو کوئی طریقہ نہیں ہوا۔ جو ہم سے سوال کیا جائے گا وہ سوال یہ ہوگا کہ ہمارا علی کی تعلیمات سے کیا رابطہ ہے، اور ہم اس کے سلسلے میں جو ہے وہ جواب دے ہوں۔ سوال پڑھ دیجیے ایک مرتبہ۔ بس عزیزان محترم، اپنی گفتگو ختم کرتے ہوئے صرف چند جملے آپ کو زحمت دینی ہے۔ آج 2 محرم کی رات ہے، اور یہ وہ دن ہے جب امام حسین علیہ السلام کربلا کی سرزمین میں داخل ہوتے ہیں۔ میں پوری داستان پر نہیں جاتا کہ کس طریقے سے حر نے امام حسین علیہ السلام کو مجبور کیا کہ کربلا کی سرزمین تک لے کر آئے، لیکن تاریخ یہ بتاتی ہے کہ جس وقت امام حسین علیہ السلام کربلا میں داخل ہونے لگے تو آپ کی سواری نے آگے بڑھنے سے انکار کر دیا، آپ نے گھوڑے کو تبدیل کیا، اس کو تبدیل کیا، اس نے بھی آگے بڑھنے سے انکار کر دیا۔ تاریخ یہ بتاتی ہے کہ 7 سواریاں حسین نے تبدیل کی، اور پھر امام حسین نے کہا کہ مجھے بتایا جائے کہ اس سرزمین کا نام کیا ہے۔ لوگوں کو بلایا گیا، انہوں نے کہا کہ مولا اس کا نام غازریہ ہے۔ کہا کہ کیا اس کا کوئی اور نام بھی ہے؟ کہا کہ مولا اس کو نینوا بھی کہتے ہیں۔ کہا مولا نے کہا کہ کوئی اور نام بھی ہے؟ کہا کہ مولا اس کا نام شرط الفرات بھی ہے۔ کہا کہ کوئی اور نام بھی ہے؟ कहा कि मौला इसका नाम करबला भी। अज़दारो करबला का नाम आना था कि इमाम हुसैन ने कहा कि हाज ही अर्जो करबला, यही वो जमीन है जो करबला की जमीन है, यही वो जमीन है कि जहां पर हमें पड़ाव डालना है, यही वो जमीन है कि जहां पर हमारा खून बहाया जाएगा, यही वो जमीन है जहां हमारे मर्दों को कत्ल किया जाएगा, यही वो जमीन है जहां हमारे बच्चों को ज़िबाह किया जाएगा, यही वो जमीन है जहां हमारे अहले हरम की बेहुर्मती की जाएगी। अज़दारो तारीख ये बताती है कि इमाम हुसैन अलैहिस्सलाम ने हुक्म दिया कि जो करीब का गाँव है वहां से लोगों को बुला लाओ। जब वो गाँव के लोग आए और मालूम हुआ कि वो बनी असद के लोग हैं, इमाम हुसैन अलैहिस्सलाम ने कई हजार दिरहम या दिनार देकर उस पूरी जमीन को खरीदा, और खरीदने के बाद आपने दस्तखत करके जब उन लोगों के हवाले किया और वो जाने लगे तो इमाम हुसैन ने कहा कि मेरी तीन नसीहतें हैं, इन नसीहतों पर सिर्फ तुम अमल कर लेना, इसलिए कि ये जमीन मैं तुम्हें हिबा करता हूं। अब ये जमीन मैं खरीद तो चुका हूं, मैं नहीं चाहता कि मेरा खून किसी ऐसी जमीन पे गिरे जो किसी और की हो। मैंने ये जमीन खरीद ली लेकिन अब मैं तुम्हें हितिया करता हूं, अब मैं तुम्हें हिबा करता हूं, लेकिन तीन शराइत के साथ। पहली शर्त ये है, मेरी पहली वसीयत ये है कि जब हमें कत्ल कर दिया जाए तो हमें आकर दफना देना। दूसरी नसीहत यह है कि जब कोई हमारा निशाने कब्र आकर पूछना चाहे तो उसको हमारे कब्र का निशान बता देना। और तीसरी मेरी नसीहत यह है कि देखो अगर कोई जायर हमारी ज्यारत के लिए आए तो उनको तीन दिन तक उनको ज्यारत करने वालों को अपने पास मेहमान रखना। अज़दारो जब ये लोग जाने लगे तो इमाम हुसैन ने कहा जाओ अपनी औरतों को बुलाओ, औरतों को भिजवा दो। जब उनकी औरतें आईं, इमाम हुसैन ने कहा कि देखो मैं फातिमा का बेटा हूं, मैं खतीजा का नवासा हूं, मैं तुम्हारी जैनब शहजादी जैनब का भाई हूं। देखो अगर तुम्हारे मर्द हमें न दफना सकें तो तुम पानी भरने के बहाने आना और हमें दफना देना। अज़दारो जब भी औरतें जाने लगी, इमाम हुसैन ने कहा कि तुम अपने बच्चों को भेज दो। जब बच्चे आए तो इमाम हुसैन ने कहा देखो मैं अली असगर का बाप हूँ, देखो मैं सकीना का बाप हूँ, मैं अकबर का बाप हूँ, देखो अगर तुम्हारे बाप और तुम्हारी माए हमें ना दफना सकें तो तुम खेलने के बहाने आना और अपने मुन्ने मुन्ने हाथों से हमारी लाशों पर एक मर्तबा करबला की मिट्टी डाल देना। अला लानतुल्लाहि अला कौमिल ज़ालिमीन सयअलमुन नज़ीना ज़लम अय्यामुन क़लबिन यनक़लबून। اللهم اغفر للمؤمنين والمؤمنات والمسلمين والمسلمات الأحياء منهم والأموات تابع بيننا وبينهم بالخيرات إنك مجيب الدعوات إنك على كل شيء قدير برحمتك يا أرحم الراحمين।
Y'all say, 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 y'